कुछ लोग और भी आ गए हुए हैं कि नहीं?
या सारे इसमें मौजूद हैं इस वक्त तस्वीरें, मैंने उनको जाहिर किया कि आप खुला कर दूँ।
दुआ के साथ क्लास का आगाज करते हैं। मुसल्लि अला मुहम्मद व अला आलि मुहम्मद कमा सल्लैता अला इब्राहिम व अला आलि इब्राहिम इन्नका हमीदुम मजीद। اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد। اللهم ارزقنا علما نافعا واسعا عميقا। اللهم ارزقنا رزقا واسعا حلالا طيبا مباركا من عندك। اللهم ارزقنا حياة سعادة وموت شهادة। اللهم تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم। وصلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين। پہلا سوال کرونا کے حوالے سے ہوا ہے، یہ پہلی دفعہ ایسا نہیں ہوا، جب سے یہ دنیا بنی ہے اس وقت سے دو چیزیں تسلسل کے ساتھ اللہ عطا فرماتے ہیں، اپنے فرما بردار بندوں پر اپنی نعمتوں کو نچھاور فرماتے ہیں، اور جو اللہ کے حکم کی نافرمانی کرتے ہیں اور بغاوتیں کرتے ہیں ان پر اللہ دنیا میں بھی عذاب بھیجتے ہیں اور آخرت کا بھی عذاب باقی۔ وہ بار بار کلمات یہی ہے، خزی فی الحیات الدنیا والآخرہ، بار بار اسی طرح کبھی عذاب علیم کہا ہے، کبھی عذاب عظیم کہا ہے، یہ مختلف انداز میں جو بتایا جا رہا ہے تو کیٹیگریز دو ہی ہیں، اور خود بھی فرمایا کہ احزاب تو دو ہی ہیں، ایک حزب اللہ ہے ایک حزب الشیطان ہے۔ حزب اللہ کے اوپر تو اللہ کا کرم ہوتا ہے، رحم ہوتا ہے، اور اللہ انہیں عنایتیں کرتا ہے دنیا کے اندر بھی اور آخرت میں بھی انشاءاللہ ان کے لیے اللہ نے لکھ رکھی۔ دوسرے وہ لوگ ہیں جو حزب الشیطان ہیں، ان کے بارے میں بھی اللہ نے واضح کر دیا ہے کہ اس دنیا کے اندر بھی اور آخرت کے اندر بھی ان کے لیے دردناک عذاب ہم نے تیار کر رکھا ہے، اور عذاب کی مختلف کیفیتیں ہیں جس میں دنیا میں بھی مبتلا رہیں گے اور آخرت کے اندر بھی وہ مبتلا رہیں گے۔ ایک زمانہ تھا کہ جب قوم نافرمان ہو جاتی، وہ باقی معاملات میں تو اللہ اس کے رسول کی اطاعت کر رہی ہوتی تھی، لیکن کوئی ایک معاملہ، کوئی ناپ تول کے اندر کمی، کوئی اللہ کے کسی ایک حکم کا نافرمان ہو کر کوئی ایک حکم خصوصی دیا گیا ہے اس کی مخالفت انہوں نے کر لی تو اللہ کا عذاب نازل ہو گیا۔ قوم عاد، قوم ثمود، قوم لوط، ایک ایک جرم کی بنیاد پر ہی یہ سزاؤں کی مستحق ہو گئی، اور پوری کی پوری قوم کو اللہ نے نیست و نابود فرما دیا۔ یہ اللہ کی سنت تھی۔ جب نبی محترم صلی اللہ علیہ وسلم کا زمانہ مبارک آیا، اس زمانے میں نبی محترم صلی اللہ علیہ وسلم نے اللہ سے دعا فرمائی کہ اللہ میری امت پر اجتماعی عذاب کبھی نہ بھیجے، اس دنیا میں اجتماعی عذاب نہ ہو، اور دوسری بات کہ بنی اسرائیل کی طرح ان کی شکلوں کو بگاڑ نہ لے۔ یہ دو دعائیں تھیں جو اللہ نے شرف قبولیت سے نواز دیں۔ آج ان ساری قوموں کو جن کو کبھی عذاب ہوا تھا، انہوں نے جو برائیاں ایک ایک دو دو کی ہوئی تھیں، ان برائیوں کو اکٹھا کر لیا جائے تو میری امت میں آج وہ موجود ہے، لیکن یہ عذاب نہیں آ رہا جو اجتماعی ہے۔ محمد رسول اللہ کی دعا قبول ہو گئی، دنیا کے اندر یہ اجتماعی عذاب نہیں آئے گا، انفرادی آئے گا، ایک ایک حصے میں آئے گا، کبھی ایک حصے کو اللہ چن لیں گے دنیا کے، کبھی دوسرے حصے کو چن لیں گے، کبھی تیسرے حصے کو چن لیں گے، گروہوں پر آئے گا، چھوٹے چھوٹے گروہوں پر آئے گا عذاب. جو عذاب آتا ہے دنیا کے اندر بھی، اس کے اندر بھی کیٹاگری بنا دی. جو لوگ اللہ کے دین کے غیر سے کوششیں کر رہے ہوتے ہیں، وہ اس میں کامیاب ہوں یا کامیاب نہ ہوں، جو بنیادی ہو کہ ہر حال میں اپنے اللہ کے اس دین کو تم نے قائم کرنا ہے، اس دین کو قائم کرنے کی تگودوں کے اندر لگے رہتے ہیں، چاہے کامیاب ہو جائیں چاہے وہ کامیاب نہ ہوں، بس وہ یہ کام کرتے رہیں، تو اللہ یہ جو دنیا کے اندر عذاب گروہی صورت میں بھی لاتا ہے ان پہ نہیں لاتا، ان کو اللہ تعالیٰ معاف کر دیتا ہے. یہ ان کے لیے وہ عذاب ہوتا ہی نہیں ہے. عذاب دنیا کے اندر جو آئے گا، وہ جو تھوڑے تھوڑے علاقوں میں بھی آنا ہے، وہ ان پر آئے گا جو کہ کلمہ بھی پڑھتے ہوں گے، نمازیں بھی پڑھتے ہوں گے، روزے بھی رکھتے ہوں گے، زکاتیں بھی دیتے ہوں گے، اللہ کے دین کے غلبے کے لیے امر بالمعروف اور نہی عن المنکر جو کلید دی تھی اس کو انہوں نے چھوڑا. مثال کے طور پہ آپ نے ایک حدیث پڑھی ہوگی کہ اللہ جل شانہ نے فیصلہ کیا کہ اس قوم کسی قوم کو برباد کرنا ہے، یہ بنی اسرائیل کا واقعہ ہے. تو فرشتوں نے جاتے عرض کیا وہاں پہ ایک شخص ایسا بھی ہے جو دن رات آپ کی عبادت کرتا ہے، دن رات آپ کے سجدے کرتا ہے، روزے رکھتا ہے، تو کیا اللہ عذاب کرتے ہوئے جو آپ نے کہا کہ بستی کو پلٹ کے راستے کو پلٹ کے، کیا ان لوگوں کو بھی عذاب ہو، اس کو بھی عذاب دے دیں؟ کہا اس بدبخت نے اپنی جنت بنانے کے لیے تو بہت کچھ کر لیا ہے، لیکن اسے اس بات کی پرواہ نہیں کہ اس کے بھائی بند جو ہے جہنم کا ایندھن بننے کے لیے جا رہے ہیں، وہ اس سے ڈرا نہیں ہے. میرے عذاب کی میرے عذاب کی ابتدا اس بدبخت سے ہو اور وہیں سے وہ عذاب ہوتا ہے. تو یہ جو دنیا کا عذاب ہے، یہ محمد رسول اللہ کے کہنے کے مطابق یہ عین ان لوگوں پہ ہوتا ہے جو کلمہ بھی پڑھتے ہیں، نمازیں بھی پڑھتے ہیں اور اپنے سے ہی اپنے آپ کو بڑا نیک بھی سمجھتے ہیں، لیکن وہ جو بنیادی کام ہے کہ اگر آج ایک چیز پڑھ لی ہے، ولا تقل لهم اف، امی اور ابو کے سامنے اف تک نہیں کرنا، تو اس کو اپنے جسم کے اوپر امپلیمنٹ کر دیں، تو نافذ کر دیں. اپنا دل کہتا ہو کہ یہ کرو، اس اپنا دل کہتا ہو کہ یہ نہ کرو، لیکن اپنی رائے کو سرنڈر کر دے اور اللہ اس حضور کی رائے کو غالب کر دے. جو لوگ یہ غالب کریں گے ان پر یہ اجتماعی عذاب نہیں آئے گا. تو دنیا کے اندر یہ تو آپ کو مبارک ہو، جو لوگ پرانے حکومت اور ان لوگوں کے لیے دوسروں کو سکھانے کے ساتھ ساتھ انہیں منظم کر کے اللہ کے دین کے غلبے کے لیے راہ ہموار کرتے ہیں، اس طرح کے محمد رسول اللہ صلی اللہ علیہ وسلم نے لوگوں کو مکے میں دعوت دی، پھر ان کو اکٹھا کر کے
مدینہ
منظم کیا، اور منظم کر کے
ریکارڈ بھی کریں آپ.
جی آپ سے گزارش ہے کہ سب لوگ میوٹ کر لیں، آپ کی آواز آ رہی ہے ریکارڈنگ میں، پھر خلل واقع ہو رہا ہے. آپ بھی میوٹ کر لیں، اپنی وائس آپ کی آ رہی ہے، آپ کی اسکرین کے بائیں طرف نیچے میوٹ کا بٹن ہے، وہ سب لوگ اپنا پریس کر لیں.
یہ جو عذاب ہے، انشاءاللہ آپ جو دین کو سیکھ کر دوسروں کو سکھانے کا فیصلہ کر چکے ہیں، جو امر بالمعروف اور نہی عن المنکر کر رہے ہیں اپنی استطاعت کی حد تک، کر سکیں یا نہ کر سکیں یہ معاملہ ہی دوسرا ہے، وہ اللہ کا معاملہ ہے، وہ ہمارا معاملہ ہی نہیں ہے. اگر جو لوگ یہ کوشش کر رہے ہیں تو ان کو مبارک ہو کہ یہ عذاب بھی ان پر نہیں آئے گا. مجھے یاد ہے کہ جب ڈاکٹر شگفتہ صاحبہ کے ہاں ہم درس کر رہے تھے، تو اس زمانے میں ان کلاسوں میں ایک دن اکتوبر کا زلزلہ کہلاتا ہے، वो जलजला आया तो मुझे लोगों ने बताया कि बाग नीलम फला फला बस्तियां सारी मलियामेट हो गई हैं। तो मैंने उसी दर्स के अंदर, ये रिकॉर्डेड है, 13-14 अफराद के नाम बताए थे कि मुझे यकीन मोहकम है, क्योंकि ये लोग अल्लाह के दीन के गलबे के लिए काम कर रहे हैं, इन्हें जरा भी गजंद नहीं पहुंची होगी, इन्हें कोई तकलीफ नहीं होगी, इस अजाब के अंदर ये मुब्तला नहीं हुए होंगे। और चंद दिनों के बाद जब फजा ठीक हुई, जब इतलात आनी शुरू हो गई, तो पता चला कि अल्लाह के फजल से वो सारे के सारे लोग अपनी अपनी जगह पर खिदमत खल्क के कामों में मसरूफ हैं, जिनके ऊपर ये तकलीफ आई थी अपने भाइयों की उस तकलीफ को रफा करने और अल्लाह की बातें उन्हें याद दिलाने के लिए वो जगह जगह काम कर रहे थे। ऐसा नहीं होता, इसलिए आप ये ना घबराएं। ये जो हाइट क्रिएट कर दी जाती है तो बस जी अब तो ये अजाब आ गया, इसमें सब फंस जाएंगे, ये हो जाएगा वो हो जाएगा, नहीं, अल्लाह के दीन के गलबे हो, खुशखबरी है तो उन्हें कुछ नहीं हो। दूसरी बात कि जिस जगह हम रह रहे हों वो अजाब किस तरह का है उसका एनालिसिस कर लिया जाए। मिसाल के तौर पर ये जो मौजूदा अजाब आया हुआ है, इस अजाब के बारे में ये है कि ये छूत की एक बीमारी है जो लग जाती है दूसरों को भी, तो हमें मोहम्मद रसूलुल्लाह ही से पूछना है कि हमें क्या करना चाहिए। जब मोहम्मद रसूलुल्लाह से पूछते हैं तो वो बताते हैं कि अगर तौन की बीमारी लग गई है किसी जगह पर, ये एक दूसरे को लग जाती है, कोई शख्स उस बस्ती से बाहर ना निकले और कोई बस्ती उसके अंदर जाए ना, रोक दिया दोनों को ही, और फिर जहां पे जरूरत हुई कि वो करीब करीब आए तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बकायदा इरशाद फरमाया कि एक नेजा, और एक रवायत के मुताबिक एक नेजा या दो नेजे का लफ्ज आता है, कि फासला रखें आपस में तब एक दूसरे से गुफ्तगू करें। तो एक नेजा उस जमाने में 6 फीट का था, गोया 6 से लेकर 12 फुट तक आपने अगर फासला रखा हुआ है तो ये मुतअद्दी अमराज जो होते हैं वो हमला नहीं करते, तो इसका हमने ख्याल रखना है। एक सवाल ये भी है कि मस्जिद के अंदर जब हम नमाज के लिए जाते हैं, क्या फासले फासले पे खड़े हो सकते हैं, या हमें साथ साथ जुड़ के खड़े होना है, टखने से टखना मिलाना है और कंधे से कंधा मिलाना है। यह हदीस बिल्कुल सही है, ऐसा ही करना चाहिए, लेकिन ये आम हालात में। और इसका भी मकसद सिर्फ इतना था कि टखने से टखना मिला हो और कंधे से कंधा मिला हो तो लाइनें सीधी होती हैं, जो रसूलुल्लाह लोगों के सीनों पर रख कर अपने नेजे को लोगों की लाइनें सीधी करते थे, और कहते सफू सफूफकुम, अपनी लाइनों को सीधा कर लो, और वो जो लाइनों का टेढ़ होता है दिलों में टेढ़ पैदा कर देता है उम्मत के हवाले से, वो बड़ी जरूरी बात थी, इसलिए उसको करते थे। तो आज भी हम फासले पर अगर खड़े होकर लेकिन लाइन सीधी रख लें तो रसूलुल्लाह का हुक्म पूरा हो जाता है। एक सवाल ये भी आया था कि अगर वायरस इस कदर आम हो जाए तो क्या मस्जिद के अंदर जाने की बजाय घरों में नमाज पढ़ी जा सकती है? जी हाँ, घरों में भी नमाज पढ़ी जा सकती है। एक हदीस में जो हजरत अब्दुल्ला इब्ने अब्बास से मरवी है, उसमें आपने इरशाद फरमाया कि आज अजान दो और उस अजान के अंदर हय्या अलस्सलाह व हय्या अलफलाह की सदा नहीं लगानी, वहां पे आवाज ये देनी है कि सल्लू फी ब्यूतिकुम। और एक और हदीस के अंदर जिसमें डायरेक्ट मोहम्मद रसूलुल्लाह के अल्फाज हैं, उसमें के सल्लू फी रिहालिकुम, जहां जिस खेमे में हो, जिस जगह पर हो, जहां तुम्हारी रहायश है वहीं पर ये नमाज पढ़ लो। और मजे की बात ये कि कोई बारिश उस दिन जब ये कहा था, कोई बहुत जोरदार बारिश नहीं थी, ये आहिस्ता बारिश थी, मतर कहते हैं आम बारिश को। आम बारिश में हम मस्जिद जा सकते हैं, इसमें कोई बड़ी बात नहीं है। इस बारिश के अंदर भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये हुक्म दे दिया। अब सवाल उठता है कि इतनी आसान काम जिसके अंदर बड़ी आसानी थी, हम पहुंच सकते थे मस्जिद में, क्यों रोका? तो पता चला कि मोहम्मद रसूलुल्लाह के जमाने में वो जो हल्की भी बारिश हुई थी उस दौरान अगर ये पैगाम ना देते तो उसके बाद नबी सल्लम के दुनिया से चले जाने तक दूसरी कोई बारिश हुई नहीं। तो अल्लाह के रसूल ने इससे फायदा उठाया हल्की बारिश से ही, लेकिन ये अमर है कि अगर तुम्हारे लिए मुश्किल आ जाए तो तुम उसके लिए आसानी मुहैया कर लो। ये वो तरीका था, हमने भी आसानी लेनी है। और जुमे वाला दिन तो रश बहुत होता है, हम पढ़ते भी जुमे की नमाजें या ईद की नमाजें हैं, बाकी नमाजें तो कम ही लोग पढ़ते हैं, लेकिन ये जो अल्लाह करे कि हम आम फजर की नमाज में भी इतने हो जाएं जितने ईद की नमाज में होते हैं, इसी इलाके के लोग होते हैं ईद वाले दिन भी। अगर ऐसा हो जाएगा तो इनशाला इनशाला जब ये तो फिर अल्लाह का दिन गालिब होने की तरफ हम चल चुके होंगे, हम मुनज्जम होके अल्लाह के दिन को गालिब कर रहे होंगे, तो अल्लाह का अजाब ऐसी सूरतों में आया नहीं करते। हाँ लगता ये जो
जी सिर्फ एक मिनट का इसमें वक्फा है, कोई अगर सवाल इससे मुतल्लिक है तो आप लोग पूछ लें, उसका जवाब भी वो देते हैं, एक मिनट के लिए बाहर जाना पड़ रहा है। जी बिलाल।
अस्सलामुअलैकुम
जी
भाई।
जी जी
आगा रुक कर रहा हूँ।
जी आगा साहब,
ये मुझे एक मैसेज आया है कि 2011 में
जी
अमेरिकन एक राइटर और डायरेक्टर और प्रोड्यूसर लेडी हैं, उन्होंने आज के जो हालात हैं उसे मेंशन करते हुए डेट एंड डेट के हिसाब से 2020 को मेंशन किया है कि सेम वर्ड टू वर्ड ऐसी ही फिल्म उन्होंने बना के सिनेमों में भेजी थी। उसके मुतल्लिक ये खुदाई आफात है या जमीनी लोगों के नापाक अजाइम है?
आपका सवाल यह है कि वो अच्छा खुदाई आफात है या वो है, लेकिन वो फिल्म बन चुकी है आप कह रहे हैं।
2011 में रिलीज भी हुई है।
किस नाम से?
उसका नाम तो नहीं लिखा उसने, बहरहाल 2011 में उसने जो है ना रिलीज हो चुकी है।
ठीक हो गया, ठीक है। बिलाल आपका सवाल मैंने नोट कर लिया। आगा साहब आपका, बिलाल आपका सवाल।
जी अस्सलाम वालेकुम सर, मेरा सवाल ये है कि काफी बहस चल रही है कि मस्जिद जो है वो बंद कर दी जाए या बहुत महदूद लोग जो है वो पढ़े नमाज, तो हमारे मुल्क में तो अल्हम्दुलिल्लाह काफी कम रेशियो है इसकी। तो मेरा मकसद कहने का ये है कि मस्जिद में हमें पता है कि इनफरादी की बजाय इज्तमाही तौर पर हमारी जो तौबा है या दुआ जो है वो जल्दी कबूल होती है, अल्लाह ताला के हुजूर अगर इज्तमाही तौबा करें या दुआ करें, तो क्या ये ठीक है कि मस्जिद को बंद कर दिया जाए और घरों में नमाज पढ़ी जाए? जरूरी है कि मस्जिद को ही बंद किया जाए? हालांकि आप देखें कि सुपर स्टोर मार्केट जो बड़ी बड़ी हैं, मेट्रो है, इम्तियाज सुपर स्टोर है, इस पे बहुत ज्यादा रश है बनिस्बत मस्जिद के, तो वो तो बंद नहीं कर रहे। मीडिया हाउसेज में हजारों लोग काम कर रहे हैं, इकट्ठे काम कर रहे हैं, ये पार्लियामेंट हाउस में जो वजीर आजम ऑफिस में खुद बैठे हुए हैं 50-50 लोग, तो ये क्या जरूरी है कि सिर्फ मस्जिद को टारगेट कर रहे हैं, इसको बंद कर दें, बाकी चीजों को बंद नहीं कर रहे वो? ठीक है, तो मुझे काइंडली इस पे थोड़ी सी बता दें।
आगा साहब की बात से मैं आगाज करता हूँ पहले। आगा साहब, ये जो पहले फिल्म बनी थी ये कार्टून में बनी थी और उसके बाद उन्होंने उसको लॉन्च भी कर दिया, बच्चों ने देखी हुई है, पाकिस्तान के बच्चों ने भी इस फिल्म को देखा हुआ है। तो अजाब जो होता है ये अल्लाह ही की तरफ से होता है, चाहे वो जिसको अल्लाह कहते हैं तुम्हारे अपने हाथों की कमाई है, वो तुम्हारे ही लोग होते हैं जो एक दूसरे पे चर दौड़ते हैं। जिस तरह बनी इसराइल के ऊपर जो अजाब आए थे, वो बख्त नसर का अजाब हो, जो टाइटस रूमी का अजाब हो, वो जो बड़े अजाब उन पर आए थे, वो सारे इंसानों ने इंसानों पर किए हुए थे, और ये रब की मर्जी से होता है, रब की मर्जी के खिलाफ नहीं होता। और जब तक उस कौम ने, बनी इसराइल ने अल्लाह की इस तरह मुखालफत न की होती तो ना बख्त नसर हमला कर सकता था, ना टाइटस रूमी हमला कर सकता। लोगों ने, चाहे वो मुस्लिम है चाहे गैर मुस्लिम है, इंसानी बुनियादी औसाफ के खिलाफ जब भी काम करेंगे तो अल्लाह का अज़ाब उन पर आएगा। हाँ, ये प्लानिंग उनकी पहले भी थी, ये प्लानिंग अब भी है और आइंदा भी होगी। केमिकल वार आज नहीं हो रही, केमिकल वार जो है बड़ी देर से लोग कर रहे हैं, अपने अपने जमाने की जितना उनको तत्वर था उतने उन्होंने कर ली। पहले लोग भेड़े पालते थे तो केमिकल के जरिए लोगों की भेड़ों को मार देते थे तो उनकी इकोनॉमिक्स मर जाती थी। आज वो मामला और ज्यादा फैल गया है तो और टेक्निकल तरीके से कर लेते हैं। ईरान इराक जंग के अंदर 30,000 नौजवानों को एक ही केमिकल वार के अंदर 3 मिनट के अंदर रेप के जुर्म में लोगों ने बदल दिया। तो ये केमिकल वार जो होती है इंसान इंसानों पे करते हैं, और ये भी अल्लाह के अजाब का एक हिस्सा होता है। मुमकिन है कि आइंदा भी ये लोग करें, इसका अम्कान है, ये कोई कमी नहीं आने वाली। हो सकता है जिस तरह इस पर कॉन्स्पिरेसी चल रही है कि चाइना की उठती हुई इस तहजीब को और उसके माली कुवत को देखते हुए अमेरिका ने ये मामला कर दिया है, तो अगर उसने ऐसा जुल्म किया है तो उसकी सजा भी भुगतेगा और भुगतनी शुरू कर दी है। और आज की तारीख के अंदर अगर आप देखें कि सबसे ज्यादा जो रेशो के एतबार से मरे जाने वाले लोग हैं वो अमेरिका में ही है, या यूरोप के अंदर ही है वो ज्यादा लोग मर रहे हैं जो इसके अंदर, क्योंकि उन्होंने मिलकर प्लानिंग के साथ ये हमले किए होते। तो अल्लाह का अज़ाब तो आ रहा है, आइंदा भी आएगा, लेकिन असल बात यह है कि जब तक लोग अपने रब की तरफ पलटते नहीं, और जिन्होंने अल्लाह से खास तौर पे ला इलाहा इल्लल्लाह कहकर उसके दीन को गालिब करने का अपने ऊपर जिम्मा ले लिया, हुवल्लज़ी अरसला रसूलहु बिलहुदा व दीनिल हक लियुज़हिरहु अला दीनि कुल्लि वलौ करिहल मुशरिकून, चाहे मुशरकों ये बात कितनी ही नागवार क्यों ना हो, वो अल्लाह के दीन को गालिब करने की तगोदोग में लगे रहेंगे तो इस तरह के अजाब उनका कुछ नहीं बिगाड़ेंगे। पहली बात तो ये कि अंदर से हौसला लेके चले। हाँ, अपने आप से आप पूछ सकते हैं, वाकई में अल्लाह के दीन को गालिब कर रहा हूं कि नहीं? अगर नहीं कर रहा तो इस लम्हे में अभी तौबा करूं पहली बात से, और कहूं कि आइंदा बाकी जिंदगी ए अल्लाह तेरे दीन को गालिब करने में लगाऊंगा, जितनी इस्तेआत होगी उतना कर दूंगा, तो ये अजाब इंशाल्लाह आपसे टल चुका होगा। लोग तो प्लानिंगें करेंगे और प्लानिंगें करके एक दूसरे पे हमले करेंगे, लेकिन इन प्लानिंगों के अंदर वो लोग बच जाते हैं जो अल्लाह के, वो आपने वो सूरह ये जो हजरत नूह अलैहिस्सलाम का वाकया है वो आपने पढ़ा होगा। अजाब आना था, उस वक्त कश्ती का पता ही नहीं था, कश्ती भी कोई चीज होती है, और अजाब अल्लाह की मर्जी थी कि पानी का आए, तो पानी से बचाने के लिए सबब जो दुनिया में अल्लाह ने बनाना था वो कश्ती थी, तो कश्ती का कोई तसव्वुर नहीं था, और वो कश्ती अल्लाह के भी आयून है ना, हमारी आंखों के सामने रखकर इसको तुम कश्ती को बनाओ, गोया कश्ती बनाने का तरीका हम बताते जाएंगे, वो तुम कश्ती बना देना, जो ही तुम कश्ती बना दोगे उसके बाद हमारा अजाब आएगा। तो ऐसा ही हुआ, कश्ती जब बन रही थी तो बस्ती के लोग मजाक उड़ा रहे थे, ये सहरा में कश्तियां चलेंगी, तो अल्लाह ने हुक्म दे दिया कि इसके अंदर एनू अपने साथियों को जो ईमान ले आए हैं उनको बिठा लो, जो तुम्हारा साथ दे रहे हैं उनको बिठा लो। नूह का बेटा अगर साथ नहीं दे रहे तो उसे बैठने भी नहीं दिया, बाप ने तमन्ना भी की, दरख्वास्त की, लेकिन अल्लाह ने उस दरख्वास्त को कबूल नहीं फरमाया। अल्लाह अपनी सुन्नत के खिलाफ कोई काम नहीं करता। शायद मैं बात समझा सका जी, अगर कोई सवाल हो इस हवाले से भी तो फिर कर लीजिए।
बिलाल का सवाल ये है कि मीडिया के हवाले से प्रोपेगेंडा मस्जिद को बंद करने के हवाले से, और दूसरा जुमे की नमाज जो हम पढ़ रहे हैं वो अगर हम घर पढ़ेंगे तो क्या जुमा पढ़ेंगे या जोहर पढ़ेंगे?
पहली बात यह है कि जिस मुल्क में आप रहते हैं उस मुल्क के हुक्मरान को, जिसने आपको अमन दे रखा है, उसकी मुखालफत नहीं की जा सकती, उसकी प्लानिंग के अंदर आप दखल अंदाजी नहीं करेंगे। हत्ता के कोई ऐसा शख्स जो कि खालिस्तन अल्लाह उसके रसूल की मर्जी के खिलाफ आपको हुक्म दे रहा हो, तो वहां पे आप उसके खिलाफ बगावत नहीं करेंगे, बल्कि हुक्म यह है कि अल्लाह की जमीन बड़ी वसी है, हिजरत कर दो, फसाद बर्पा नहीं करना। इस तरह की बातों से फसाद बर्पा होता है। हुकूमत ने एक प्लानिंग की जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कहा था, यानी उसके मुताबिक ही है, ना कोई बस्ती में दाखिल हो ना कोई बस्ती से जाए। बस्ती के अंदर के लोग जो हैं वो तो अपना काम करेंगे, लेकिन अगर वो भी दो एक से नेजे से लेकर दो नेजे तक का फासला रख कर काम करें, इस दौरान अगर वो जो काम कर सकते हैं वो कर ले, तो चूंकि सारे लोग एक जैसे पढ़े लिखे आप जैसे नहीं होते, उनको नहीं समझाया जा सकता, तो फिर उनके लिए ये तरीका जो हुकूमत ने अपनाया है बिल्कुल ठीक है। मसाजिद के अंदर तो हमारे मौलवी साहब अभी भी तकरीरें कर रहे हैं कि कंधे से कंधा मिला के और टखने से टखना मिला के इकट्ठे खड़े हो जाना है, तो बीमारी नहीं लगेगी। और मोहम्मद रसूलल्लाह की अगर ये मुखालफत नहीं है तो और क्या है? जो इबादत किसका नाम है, इसको अगर समझ लें तो बात समझ आ जाती है। मस्जिदों में जाने का नाम इबादत नहीं है, अल्लाह और उनके रसूल का हुक्म मानने का नाम इबादत है। आप कहें सुबहान रब्बी अल अजीम, तीन दफा मैंने कहा है मुझे अजर मिलेगा, लेकिन आप तीन की बजाय चार दफा कहेंगे तो कहें मुझे ज्यादा अजर मिले, तो लगे तेरी नमाज ही हमने कबूल नहीं की, इसलिए कि तू हमारे हुक्म से निकल गया है। असल चीज अल्लाह उसके रसूल की इताअत है। तो आम हालात में तो वो जो तरीका था कि मस्जिद में जाके नमाज पढ़ेंगे, जुमे की नमाज भी वहीं पे जाके पढ़ेंगे, लेकिन जब हालात इस तरह के हो जाएं तो फिर वहां जाके नहीं पढ़ना, फिर रसूलुल्लाह की जो दूसरी कमांडमेंट आ गई है अब उसके ऊपर अमल करना है। तो इसलिए अब जो कहा जा रहा है आप घरों में नमाज पढ़ें, बहुत सेहतमंद आदमी कोई है ये, क्योंकि बच्चों को लग रही है, 50 साल से जायद लोगों को बीमारी लग रही है, वो बहुत एहतियात बरते, सेहतमंद भी हैं तो घरों में ही नमाजें पढ़ें। तो जवान हैं जो बहुत मजबूत हैं जिनको पता है वो मस्जिदों में जरूर चले जाएं, लेकिन फासला रसूलुल्लाह के हुक्म के खिलाफ नहीं रखना, एक नेजा या दो नेजे। जब आप कहेंगे नहीं मैंने तो साथ जुड़ना है, तो आपने अपने ख्यालात को सजदा कर दिया है। वो हजूर ने जो फरमाया था उस वक्त वो आम हालात के लिए था, इन हालात के लिए नहीं।
दूसरा मस्जिदें बंद भी नहीं की जा रही गालिब, हाँ इजाजत है कि दो तीन अफराद पढ़ सकते
हैं वो। और दूसरी एक सवाल और है कि मसाजिद के अंदर
जुमे की नमाज,
हाँ जुमे की नमाज अगर हमने इकट्ठे नहीं पढ़नी, वहां तो बहुत ज्यादा रश होता है, और जुमे का मकसद भी इसी ये था कि अल्लाह की आयात को पढ़कर सुनाया जाए, अल्लाह की बातों को समझाया जाए, आज के दौर पे जो मामला आ रहे हैं उन पर मुंतबिक किया जाए ताकि रहनुमाई मिल सके। हफ्ता वार हमारा ये तरबियत का प्रोग्राम था, क्या इस हफ्ता वार तरबियत के प्रोग्राम में ये आम हालात में था। अब हालात ये आगे कि जब इकट्ठे होंगे तो सवा सवा नेजे पर अगर डेढ़ डेढ़ नेजे के खड़े हो जाए तो कौन सी मस्जिद है जहां मोहल्ले के लोग उसमें आ सकेंगे, किस बात पर किसी को महरूम कर दिया जाए और किस बात के ऊपर किसी को इकट्ठा कर लिया जाए। तो आप हालात ऐसे हो जाएं तो फिर आप जुमे की नमाज आप पे नहीं, फिर आपने जोहर की नमाज पढ़ना है। इस तरह मैं आपको बरसगीर ही की मिसाल देता हूं, बरसगीर के अंदर नमाज जुमे की मसाजिद में ही अदा होती थी, लेकिन एक जमाना आया कि इस पर अंग्रेज हुक्मरान हो गए, तो मोहम्मद रसूलुल्लाह का ही फरमान है कि नमाज आजाद आदमी पर फर्ज है, नमाज आजाद आदमी पर फर्ज है, महकूम पे तो नमाज फर्ज ही नहीं। अब हम महकूम हो गए तो अब हम जुमे की नमाज पढ़ेंगे, तो जुमे की नमाज उस वक्त मौकूफ कर दी गई थी और लोगों ने जोहर पढ़नी शुरू कर दी थी, मसाजिद के अंदर जोहर होती थी। तो आप इस वक्त चूंकि बीमारी है इसमें फासले फासले पे खड़े होना है, आम हालात नहीं रहेंगे, इसलिए अब आप नमाज जुमा नहीं अदा करेंगे, नमाज जोहर अदा करेंगे। पर नहीं है, औरत पे नमाज फर्ज नहीं है, ये मुसाफिर पे नमाज ये फर्ज नहीं है, इसी तरह वो शख्स जो कि किसी जगह घेर लिया गया हो बीमारी की वजह से या दुश्मन की वजह से, उस पर ये फर्ज नहीं रहता, ये फर्ज नहीं रही अब जुमा पढ़ना। अब इसकी जगह पे जो पहले जोर हम दोबारा जोर की नमाज पे चले जाए। एक और सवाल है, अगर किसी ने घर में जुमा पढ़ लिया तो फिर क्या होगा? कुछ भी नहीं होगा। आपने जुमे को ठीक समझ के पढ़ लिया, आपने इसमें कोई मुखालफत नहीं कर रहे, ये गलती हुई है, तो इस्तेहादी गलतियों को एक गुनाह जब फिर भी अल्लाह ताला देते हैं, यानी कि सिर्फ माफ कर देंगे, आपकी नमाज का जोहर का भी अजर कबूल रहे किया जाएगा, और साथ एक गुनाह के इसने इस्तेहाद करके घर के अंदर मेरे करीब होने की कोशिश की है, लिहाजा एक गुना अजर और बढ़ जाएगा। जी कोई और सवाल?
इस दौरान गुजारिश वही है, कुछ लोग नए आए हैं कि अपने स्क्रीन के लेफ्ट साइड पे म्यूट का बटन दबा के रखें, क्योंकि शोर आता है और वो फिर बाद में कलन वाक्या होता है। एक और सवाल आया है कि ये सूरह हूद की आयत नंबर 23 है, अल्लज़ीना आमनू वअमिलुस सालिहाति वअखबतू इला रब्बिहिम उलाइका असहाबुल जन्नत हुम फीहा खालिदून, इसकी मतलब यह है खास तौर पे अखबतू इला रब्बिहिम और अल्लज़ीना आमनू
ये जरा उधर से वो दूसरी जो टकराए मैंने आया इसको कोई और भी सवाल आए हैं तो जरा ले
जी। और कोई सवाल इस दौरान अगर करना चाहे तो कर लें।
आयत नंबर 23 सूरह हूद,
जी और सवाल?
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मेरा एक सवाल है, अब्दुर्रहमान हैदराबाद से बात कर रहा हूँ।
बिस्मिल्लाह बिस्मिल्लाह,
कर सकते हैं सवाल?
बिल्कुल।
अच्छा, खावर साहब से सवाल है, उन्होंने बताया कि जो भी अजाब आता है वो मोमिनीन पे नहीं आता या मुसलमानों पे या जो अल्लाह के दीन का काम कर रहे हैं उन पे नहीं आता, जबकि मैं तारीख को इस्लामी तारीख को जब पलट के देखता हूँ तो हजरत उबैदा बिन जर्राह और इस जैसे दूसरे सहाबा जो उनके मौत भी हुई है इन वबा की सूरत में हुई, और जब हजरत उमर रज़ी अल्लाह ताला अन्हु के दौर में ये वबा फैली तो आप शाम की तरफ सफर करके गए, फिर जब वहां उनको पता लगा कि वबा आगे ज्यादा फैल चुकी है तो खुद इस वबा से बचने के लिए पीछे आ गए, और उनको मशवरा भी यही दिया गया था, अगर इस तरह का होता कि सिर्फ जो दीन पे काम कर रहे हैं उन पे ये नहीं आएंगी बच जाएंगे, जिस तरह 2005 के जिलजिले का इन्होंने जिक्र फरमाया कि बालाकोट वगैरह या कश्मीर में उन पे नहीं आया जो दीन का काम कर रहे वो बच जाएंगे, तो सहाबा से ज्यादा तो दीन का काम करने वाले कोई भी नहीं थे, तो मेरा ओपिनियन है कि जब अजाब खुदा का आता है तो फिर सब पे आता है, उस पर फिर ये कोई मसलहत नहीं होती कि ये कोई मुसलमान है मोमिन है दीन का काम कर रहा है या कुछ भी, जरा वजाहत प्लीज।
आपके जहन में इसलिए आया कि अमूमन हमारी जुबान में एक जुमला कहा जाता है झूं के साथ धुन भी पिस जाता है, इंसानों के यहाँ पिसता है, अजाब की मोहर जिस पर लगी नहीं होगी उसके ऊपर वो अजाब नहीं आता, पहली बात ये, और दूसरी बात ये कि जहां पर जिन लोगों पे अजाब आया था उन लोगों ने कौन कौन है जो दीन के गलबे के लिए काम कर रहा है और कौन कौन है जो शुजात और बहादुरी और दलेरी में अपना नाम दिखाने के लिए काम कर रहा है, कौन है जो कबीले की नामूस के लिए काम कर रहा है, कौन किस हवाले से माल गनीमत के लालच में काम कर रहा है, तो सारी बातों को मैं और आप नहीं जान सकते, मेरा रब ज्यादा बेहतर जानता है। और जब जहां तक अबैदा बिन जर्राह का तल्लक है, ये इंफरादी है, ये इज्तमाई अदाब की बात नहीं, इंफरादी होने की बुनियाद पर आजमाइश जो है वो हर एक शख्स पर आती है, और आजमाइश मैंने अदाब का लफ्ज नहीं इस्तेमाल किया, इसको जरा गौर में, आजमाइश मुस्तकिल नहीं होती, आजमाइश नाफरमानी के बदले में नहीं होती, आजमाइश नेक लोगों पर आती है, अच्छे लोगों पर आती है, अकामत दीन के लिए काम करने वालों के लिए आजमाइश आती है, उसमें जो पूरा उतर जाता है अल्लाह जल्ला शानू उन्हें बड़ी बड़ी किल्लतें नवाज से नवाजते हैं, बड़े बड़े इनामात से नवाजते हैं, ये उसके लिए आजमाइश होती है, امتحان کا ہوتا ہے وہ اس امتحان گاہ میں کامیاب ہو کے نکلتے ہیں اور ان کو پھر اللہ بہت زیادہ نوازنا مقصود ہوتا ہے. اسی لیے جو میں نے ابھی ایک مثال دی تھی یہ جو باغ اور شام کشمیر کے علاقے کی, اس میں ایک شخص کا میں نے نام لیا تھا, لیکن جب وہ معاملہ ٹھیک ہوا تو پتا چلا کہ وہ بندہ موجود نہیں ہے, بندہ تو پتا بھی نہیں چلا کہ کہاں گیا ہے. اس میں پتا چلا تھا کہ اپنے دوست کو ملنے کا گھر سے کہہ کر گیا تھا, واپس نہ لاش ملی نہ بندہ ملا. کئی سال گزر گئے, کئی سالوں کے بعد 2011 کے اندر جب یہ جو لوگ اپنا ملبہ اٹھا رہے تھے تو انہوں نے اپنا ملبہ اٹھایا تو ایک پلنگ پر دوست کے گھر میں وہ سوئے ہوئے. اس وقت وہ زلزلہ آ گیا اور جب یہ سامان اٹھایا جا رہا تھا, وہ لینٹر اٹھایا گیا, لینٹر کا سریا جو ہے وہ لگا, پٹی سے لے کر گال سے ہوتے ہوئے نیچے تک گیا تو جتنی لمبی وہ لائن لگی تھی تازہ خون وہاں سے نکل رہا. اس بات کی علامت ہے, نیک اور صالح تھا, ٹائم تو مقرر تھا کہ اس کے اوپر ہی موت آنی ہے, موت اس وقت آ گئی, لیکن اللہ نے ایسے لوگوں کے لیے کہا, یہ شہادت کی موت مر گئے, انہیں خلت سے نواز دیا گیا ہے, یہ عام لوگ نہیں ہیں. اور دیکھیں کتنے سال بعد وہ خون کے قطرے کس بات کی علامت ہے کہ اللہ نے انہیں زندہ رکھا ہوا ہے. وہ شہید جو ہوتے ہیں انہیں مردہ نہ کہو, وہ زندہ ہوتے ہیں, ہمارے ہاں سے کھاتے اور پیتے ہیں, تمہیں ان کی زندگی کا شوق نہیں. یہ اتنا بڑا انعام انہیں عطا ہو جاتا.
عمر فاروق کا شام میں نہ جانا, برادری کو رسول اللہ کا سلمان کی
باہر کہ وہ نہیں گئے تو اس بات کا پتا تھا کہ تم کے جہاں پھیل گیا ہے, جہاں بیماری پھیل گئی ہے, جہاں وبا پھیل گئی ہے, وہاں حکم ہے کہ تم نے اس بستی میں داخل نہیں ہونا, وہ بستی میں ان کے حکم کے تحت داخل نہیں ہونا. شام نہیں گیا.
جی, آیت نمبر 23 سورہ ہود کی وضاحت طلب کی ہے.
باللہ السمیع العلیم من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ان الذین آمنوا وعملوا الصالحات واخبتوا الی ربہم, الذین وہ تمام لوگ, آمنوا جو ایمان لائے, الاقرار باللسان والتصدیق بالقلب والعمل بالجوارح, یہ تینوں کام عامل صالحات تاکید کرا جائے, انہوں نے صالحہ کی جمع ہے صالحات, انہوں نے نیک اعمال کیے, اور وہ جھک گئے, نیکی کا غرور نہیں ہوا, انہوں نے عاجزی دکھائی, وہ اپنے فخر میں مبتلا نہیں ہو گئے کہ ہم بڑے نیک ہو گئے, نیک کام کر رہے ہیں, جھکے ہی رہے, فقیر اللہ ہی رہے, ربہم اپنے رب کی طرف. اولئک اصحاب الجنہ, یہی لوگ خالصتاً اہل جنت ہیں, ہم فیہا خالدون, یہ ہمیشہ ہمیشہ اس کے اندر ہی رہیں گے. ایسے لوگوں کے بارے میں کبھی آپ سے ملاقات ہوئی ہو تو آپ کو پتا چلے گا کہ بعض لوگ تو جن کو تھوڑی سی رات کو کھڑے ہو کر نماز پڑھنے کی اور اقامت کی ایک موقع مل جائے کہ وہ تہجد پڑھتے ہوں, رب سے تعلق کو بڑھاتے ہوں, صبح اٹھ کے تو وہ محلے کے اندر کوئی آوارہ لڑکے شراب پی رہے ہوں, جوا کھیل رہے ہوں, وہ تاش جو کھیل رہے ہوں, وہ کچھ اس طرح کی حرکتیں کر رہے ہوں, شراب پی رہے ہوں, ان کو جا کے سمجھاتے ہیں. میں یہ میرے لیول کے لوگ نہیں, یہ تو گندے لوگ ہیں, ان میں جاؤں میں چلا گیا تو لوگ میرے بارے میں کیا کہیں گے. اس طرح کی سوچ پیدا ہوتی ہے, امر بالمعروف نہیں نہ منکر سے یہاں رک جاتے ہیں. جو عاجز آ جائے, میرے رسول کی امت کا بندہ ہے, ہائے میرا یہ بھائی ہے, میرے جسم کا ایک حصہ ہے, نرم اتنے ہوتے ہیں, اخبتا کا ایک معنی نرم بھی ہوتا ہے, اتنے نرم ہوتے ہیں کہ رات کو رو رو کے اٹھ اٹھ کر دعائیں کرتے ہیں, یا اللہ مجھے تو سمجھانا نہیں آتا, آپ ہی آپ مہربانی فرما دیجئے, اس کو توفیق دے دیجئے اور مجھے بھی کوئی توفیق دے دیجیے کہ میں ایسی زبان میں ایسے طریقے سے اسے سمجھا سکوں کہ اس کے دل میں آپ کا خوف پیدا ہو جائے, وہ آپ کی طرف پلٹ آئے, اپنی جنت کو ضائع نہ کرے, اپنے رسول کی محبت کو ضائع نہ کرے, وہ آپ کی محبت کو ضائع نہ کرے, یا اللہ وہ آپ کی طرف پلٹ آئے. تو رو رو کر دعائیں بھی کر. انہوں نے یہ رویہ اپنا لیا ہے, لوگ انشاءاللہ جنت میں جائیں گے اور ہمیشہ ہمیشہ وہیں.
ایک اور درخواست آئی ہے فیصل منیر صاحب کی طرف سے کہ لاک ڈاؤن کے دوران کوئی ہم ریم ہوس کی بنیاد پہ کر لیں, اس کے فائدے ان کے مطابق گھر والے بھی ہوتے ہیں اور ان کے پاس ہوتا ہے, تو کوئی آپ سے ریکویسٹ کیا ہے کہ کوئی پروگرام بن سکتا ہے اس طرح کا, تو قرآن فہمی کے حوالے سے اس کو یا کسی موضوعاتی حوالوں سے اس کو شروع کیا جائے روزانہ کی بنیاد پہ اور یہی ٹیکنالوجی کے استعمال کے تھرو.
ہاں اگر تو ہم آج دیکھیں گے کہ اس کا رزلٹ کیا ہے, کتنے لوگوں نے ہمیں جوائن کیا ہے, اگر تو اس کا پازیٹیو اور اچھا رزلٹ ہے اور خاص طور پہ جو میری صبح کی کلاس کے لوگ ہیں وہ اس میں میکسیمم شامل ہو گئے ہیں, تو میں انشاءاللہ اس کو زیادہ سے زیادہ وقت دے کر کوشش کروں گا, لیکن جب تک یہ حالات ہیں انشاءاللہ اتوار کی کلاس تو یوں ہوتی رہے, اس کے علاوہ بھی میں انشاءاللہ کوشش کروں گا کچھ نہ کچھ, کم از کم پہلا پارا جو ہے وہ میں آپ کو اس پر پڑھاؤں گا اسی طرح جس طرح کے میں نے آسان کورس میں پڑھایا تھا.
جی اور کوئی سوال اگر ہے, ہمارے پاس 6-7 منٹ اور, کوئی سوال ہے تو بتائیے. جی فواد صاحب.
السلام علیکم. جی
وعلیکم السلام.
سر میرا ایک سوال ہے کہ رسول پاک صلی اللہ علیہ وسلم نے کہا کہ جب وبا آئے تو اس شہر کے لوگ اس شہر میں ہی رہیں اور جو باہر آئے وہ اندر نہ آئے. اس وقت تو میرے خیال میں وبا شاید ایک ہی شہر میں آتی تھی, اب جیسے کہ ہر شہر میں ہے اور اکثر لوگ موو بھی کر رہے ہیں, سم ٹائم ہمیں بھی مجبوراً ایک شہر سے دوسرے شہر جانا پڑ رہا ہے, اس سلسلے میں کیا کہیں گے؟
رسول اللہ کا حکم جو ہے وہ اینڈ سائنٹیفک ہے. اور ابھی آپ نے سنا ہوگا کہ وائرس جو ہے ٹائم ٹو ٹائم اینڈ اسپیس ٹو اسپیس اپنے اندر چینجز پیدا کر رہا ہے, تو جس علاقے میں آپ ہیں اگر وہیں پہ رہیں گے تو آپ کا علاج زیادہ بہتر ہو سکے گا, اور اگر آپ ٹھیک ہیں اور اسی علاقے میں ہیں اور رسول اللہ کی اس فرمان کو آپ نے تسلیم کر لیا ہوا ہے کہ ایک نیزہ یا دو نیزے کے فاصلے پہ آپ رہ رہے ہیں, انشاءاللہ اللہ آپ کو وہاں پر بھی محفوظ رکھے گا. اور دوسری جگہ پر جائیں گے تو آپ کو تو نہیں پتا کہ آپ کو جراثیم ہے کہ نہیں, 14 دن تک تو سائنس بھی نہیں بتا سکتی کہ آپ کو جراثیم لگ گئے ہیں ہوئے ہیں کہ نہیں لگے. تو اگر آپ جائیں گے تو اگر ہوئے تو دوسروں کو وہ خطرہ ہے کہ کہیں وہ بیماری نہ لگ جائے, تو دوسروں کی حفاظت اپنی حفاظت سے زیادہ ضروری, اس لیے ان کو بچانے کے لیے یعنی جو بندہ اتنا بے پرواہ ہو جائے اسے کہ لوگوں کو لگتی ہے تو لگے میں تو وہاں جانا ہے وہ تو میں پہلے اپنا کام کر لوں, نہیں, یہ تکلیف کا زمانہ ہے, ہم نے سب نے مل کر اس تکلیف کو انگیز بھی کرنا ہے اور اس راہ سے نکلنا بھی ہے, اور جب تک ہم رسول کے تحت نہیں چلیں گے کسی کو اجازت ملے اور کسی کو نہ ملے اسی کا نقصان ہوا ہے. ابھی آپ دیکھ لیں پاکستان کے اندر بھی جتنے لوگوں کو میکسیمم جو ہوئی ہے 78% لوگ ہوئی ہے وہ لوگ ہیں جو باہر سے وہ آ رہے تھے اور انہیں سرحد بنی گیا, اس لیے کہ ان کے پاس سفارش بہت تگڑی تھی, اس تگڑی سفارش کی وجہ سے ان کو اندر آنے دیا گیا اور ڈی جی کا سارا احسان کا علاقہ اس کی لپیٹ میں آ گیا, تو زیادہ لوگ اس طرح تھے. پھر دوسری طرف بھی گئے اور جو سمجھتے تھے کہ میں تو ٹھیک ہوں مجھے تو کوئی پرواہ نہیں, وہ اپنے گھر والوں کو بھی لے گئے, اور یہ بھی درمیان میں رشوت دے کر بھی لوگ اندر آئے ہیں کہ میں ٹھیک ہوں مجھے گھر جانے دو. ضرورت ہے, بڑی ضرورتیں ہوتی ہیں, لیکن ملک کے اوپر حالات اس طرح کے آ گئے تو سب کو اپنا حصہ اس میں ڈالنا ہے.
میں نے آپ کو واٹس ایپ کی شکل میں ایک سوال بھیجا ہے, وہ دیکھ لیجئے گا آپ کے موبائل پہ.
میں ابھی دیکھ رہا ہوں.
आगा साहब अगर आप बोल दें तो अच्छा है, मैं अभी देख रहा हूँ वैसे ताकि टाइम यूज हो जाएगा।
बोल दे हाँ। क्लास में तो आप बोल के ही करते हैं सवाल लिख के करते नहीं, आज आप सिर
कपड़ा टखनों से नीचे रखने वाले या सुफयान बिन सहल ला उस्बिल फैन अल्लाह ला युहिब्बुल मुस्लिमीन।
मुझे बहुत अच्छी तरह याद है, क्लास में भी आपने दो तीन दफा ये पूछा हुआ सवाल है, आज फिर पूछ लीजिए मैं फिर बता देता हूँ। जिस तरह अभी मैंने बताया है,
आपने कहा था मुझे वो लिख के दें, इसलिए मैंने लिख के
ये हदीस सही है, ये हदीस 100% सही है। जिस तरह ये हदीस अभी जो मैंने बयान की है वो 100% सही है कि कंधे से कंधा और टखने से टखना मिला के खड़े हो, लाइनों को सीधा करें। क्या बीमारी में भी ऐसा ही है? क्या ऐसे हालात के अंदर भी ऐसा ही करना चाहिए? उसके लिए हुक्म दे दिया है कि एक दूसरे से एक नेजा या दो नेजे के फासले पर रहना चाहिए। और किसी भी बात को समझना हो उसका ये असूल है कि एक हदीस या एक आयत के जरिए उस बात को नहीं समझा करते, उस मौजू से मुतल्लिक जितनी आयात होती हैं पहले उनको इकट्ठा करते हैं, उस मौजू से मुतल्लिक जितनी अहादीस होती हैं फिर उनको इकट्ठा करते हैं, इन कट्ठी आयात और अहादीस का फिर शान नजूल और शान वरूद उसको इकट्ठा करते हैं कि किस मौके पर रसूलुल्लाह ने क्या बात किसको कही, फिर उन हालात को सामने रखते हुए आज के हालात के अंदर रखते हुए हम ये देखते हैं कि ये रहनुमाई अब हमें कहां से मिल रही। अब देखिए ये जो आया करीम हदीस मुबारक आपने बताई है ये ठीक है कि जिसके कपड़े टखनों से नीचे रहेंगे वो उनको उतना अजाब होगा और आपके जूते पहनाए जाएंगे, पूरी हदीस में सुना देता हूँ, और ये आपके जूते जब पहनाए जाएंगे तो वो आग जब उसके पांव के तलवे को चाटेगी तो सर हंडिया की तरह खोलने लगेगा। सहाबा इकराम डर गए, तो उन सहाबा में हजरत अबूबकर सदीक रजी अल्लाह तआला नू भी थे। हजरत अबूबकर सदीक रजी अल्लाह तआला नू का पेट मुबारक, फिजिक तो पतली थी लेकिन पेट थोड़ा बड़ा था, आगे को निकला हुआ था, तहमत बांधते थे, जब पेट बड़ा हो तो बार बार तहमत नीचे हो जाती। आपने कहा कि आका मैं तहमत को बांधता हूं फिर नीचे हो जाती है, बांधता हूं फिर नीचे हो जाती है, मैं तो बड़ी मुश्किल में पड़ गया हूं। आपने बताया कि आपके जूते पहनाए जाएंगे, ये तो मेरे लिए नामुमकिन है कि मैं हुक्म की मुखालफत करके वो करूं, मुश्किल में आ गया हूं मैं क्या कर लूं। तो नबी सल्लल्लाहु अलैहि वसल्लम मुस्कुराए और कहा अबूबकर ये फरमान मेरा तुम्हारे लिए नहीं है, ये खियोला के लिए है। हदीस के अल्फाज पढ़िएगा, खियोला मुगरूर और मुतकबरीन के लिए है। और उसके पीछे वाकया ये था कि सहाबा को तो कपड़े पूरे मिलते नहीं थे पहनने के लिए भी, लेकिन जो उमरा थे जो बड़े बड़े सरदार थे वो अपने कपड़े इतने बड़े पहनते या अपने अजार जिसे तहमत कहते हैं इतना बड़ा रखते कि जमीन पर घिसटता जाता। अब जमीन पर घिसट रहा है वो अपने गुरूर और तकबर की वजह से कि हमारे पास है लोगों के पास तो पहनने को नहीं है, इस तरह वो चलते। इस बात को बर्दाश्त किया रसूलुल्लाह ने मक्का में भी, लेकिन जब मदीना में जाके नमाज फर्ज पढ़ने के लिए हुक्म आ गया, किताब मकूत अलैकुम आ गया, तो उस वक्त उनकी शरायत में बताया कि कपड़े और जगह का पाक होना और जिस्म का पाक होना जरूरी है, ये शरायत में से है, शर्त ना हो तो मशरूत नहीं होता। तो सहाबा डर गए कि अगर हमारे भी नीचे, नबी सल्लल्लाहु अलैहि वसल्लम ने बल्कि कहा कि अगर नीचे सड़ते जाएंगे कपड़े तो जमीन पे पाक चीजें भी होती हैं और पलीत चीजें भी होती हैं, वो लग जाएंगी, गंदगी भी होगी और पलीदी भी हो जाएगी, वैसे नमाज भी है। तो सहाबा ने तो अपनी ऊपर कर ली है, लेकिन फ्योला जो थे वो अपने जमीन पे घिसटते रहते थे, हमारा खानदानी वकार ना जाए, ये शर्त टूटती है तो टूट जाए, ये अजाब के लिए उनके लिए कहा गया। ابا بکر یہ تمہارے لیے نہیں ہے, یہ خیولا کے لیے نہیں ہے, خیولا کے لیے ہے, یہ دوسرے لوگوں کے لیے نہیں ہے. تو دوسرے لوگ آرام سے جہاں انہیں اچھا اور بہتر لگے وہاں باندھ لیں. ٹخنوں سے اوپر رہتی ہے تو تب بھی ٹھیک, ٹخنوں سے نیچے رہتی ہے تب بھی ٹھیک, جہاں ان کے جسم کو مناسبت لگتی ہو اپنی آسانی کے ساتھ وہ لباس پہنے. بس زمین پہ نہ گھسٹ رہا ہو, اتنا خیال ہے. زمین پہ گھسٹ جائے گا تو پاکی اور پلیتی ہونے کا ڈر ہے جس کو رسول اللہ نے رکوایا. یہ باقاعدہ حدیث میں انہوں نے نکال کے مجھے بتا دیا, اِنَّكَ لَسْتَ مِمَّنْ يَسْنَا خِوَلَا, تم ان لوگوں میں سے نہیں ہو جو یہ کام تکبر سے کرتے. اس لیے ان کے لیے تو جو قانون ہوتا ہے وہ سب کے لیے ہوتا ہے, صرف حضرت ابوبکر کوئی استثناء نہیں ہے. وہ لوگ جو کہ خیولا نہیں ہے, متکبر نہیں ہے, ان کے لیے یہ قانون بھی نہیں. بات واضح ہو گئی جی؟
کوئی اور سوال نہیں ہے تو ہم انشاءاللہ پھر دعا اور جو بھی پروگرام ہم طے کرتے ہیں پھر آپ کو انشاءاللہ اس کا بتا دیں گے, مطلع کر دیں گے اس بارے میں. فیصل صاحب آپ کچھ کہنا چاہ رہے ہیں؟
جی جی, میرا ایک سوال ہے ڈاکٹر صاحب سے. السلام علیکم ڈاکٹر صاحب.
وعلیکم السلام ورحمۃ اللہ.
میرے ایک عیسائی آفس کے کلیگ ہیں, تو کل انہوں نے ایک پوسٹ میرے ساتھ شیئر کی کہ کچھ لوگ ان کے علاقے میں راشن بانٹنے آئے اور انہوں نے جب یہ دیکھا کہ یہ مسیح برادری کے لوگ تھے تو انہوں نے ان کو راشن نہیں دیا. میں اس کے اوپر یہ سوال کرنا چاہ رہا ہوں کہ کیا اس وبا کے دور میں اگر کوئی بڑا بھی نیک آدمی ہے اور وہ اپنے پیسے لے کر اپنا راشن لے کے جاتا ہے اور جب وہ دیکھتا ہے کہ یہ ہمارے ہم مذہب نہیں ہے وہ ان سے اعتراض برتا ہے, تو اس کے بارے میں ایک تو فرما دیجئے, اور دوسرا یہ کہ ابھی گورنمنٹ نے اعلان کیا ہے کہ وہ شاید زکوٰۃ کی ڈیڈکشن کریں گے ایک مہینہ پہلے جو رمضان میں کرنی تھی, تو اس میں تو ہم میں سے کچھ لوگ اس چیز کے عادی ہوتے ہیں کہ وہ اپنی زکوٰۃ خود ڈسٹریبیوٹ کرنا چاہ رہے ہوتے ہیں. اس طرح یہ کہ اب یہ گورنمنٹ کے لیول پہ چلی جائے گی تو اس کے بارے میں ذرا فرما دیجیے گا کہ یہ دونوں طریقے کس طرح کے ہیں اور کیا کرنا ہے.
آپ کے سوال کے دو حصے, پہلا حصہ تو یہ کیا جو ہم زکات دیتے ہیں, نیکی کے کام کرتے ہیں, صدقات دیتے ہیں, اس کے اندر یہ فیصلے کیا غیر مسلم پہ لگ سکتے ہیں یا نہیں لگ سکتے؟ جب یہ غیر مسلم آپ کی رعیت بن گئے ہیں تو ان کی حفاظت کا ہر معاملہ آپ کے ذمہ ہو. جب یہ پاکستان کے اندر رہتے ہیں اور غیر قانونی نہیں رہ رہے, قانونی طور پہ رہ رہے ہیں, تو ان کی حفاظت ان پہ اسی طرح فرض ہے جس طرح مسلمان کی حفاظت. یہ خطہ پاکستان ہے, تو یہاں پر جو پیسے اکٹھے کیے جائیں گے ان پیسوں کو یا جس کے ذاتی پیسے ہوں گے مسلم اور غیر مسلم کی رسول اللہ نے تفریق نہیں کی. آپ کو یاد ہوگا وہ بڑا مشہور واقعہ ہے کہ اس صحابہ نے بھی یہ ایسا کہا تھا کہ یا رسول اللہ کیا یہ پیسے ہم جو زکوٰۃ دیتے ہیں اپنے وہ رشتہ دار اور لوگ جو کہ ابھی غیر مسلم ہیں ان کو بھی دے سکتے ہیں؟ تو رسول اللہ نے کہا کہ اگر اللہ کہتے ہیں, یہ حدیث قدسی ہو جاتی ہے اس طرح, اللہ کہتے ہیں کہ اگر میں نے انہیں مسلمان ہی کرنا ہوتا تو کن کہہ کے کر دیتا. یہ پیسے جو لگائے گئے ہیں یہ امیروں سے لے کر غریبوں تک پہنچانے کے لیے ہیں. غریب کا ہونا, نیک ہونا, صالح ہونا, مسلمان ہونا, غیر مسلم ہونا, اس کی کوئی شرط نہیں. برا بھی ہو, بدکماش بھی ہو, جو بھی آدمی ہوگا وہ اللہ کا باغی بھی ہوگا, تو یہ پیسے اس کو بچانے کے لیے بھی لگائے. اس میں کوئی رعایت نہیں برتی جائے گی کہ یہ مسلم ہے یہ غیر مسلم. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ پہ تہمت لگانے والے حضرت مست صحابی رسول ہیں, حضرت ابوبکر کے خالہ زاد ہیں, رشتے دار بھی. تہمت لگانے والے یہ ساتھ ایک ماہ تک یہ اپنے اس کام کے اندر لگے رہے. رسول اللہ بھی, امی عائشہ بھی, مومنین بھی تکلیف میں مبتلا رہے, اور جب 10 آیات نازل ہو گئی امی عائشہ کی برات میں تو حضرت ابوبکر پہلی دفعہ روتے ہوئے انہوں نے کہا کہ مجھ اللہ تیرا بیڑا غرق کرے، آج کے بعد مجھ سے تو کوئی پائی بھی نہ لے سکے گا، گھر کا سارا جو خرچہ ہے وہ حضرت ابوبکر نے اپنے ذمہ لے رکھا تھا، کہ آج کے بعد تو کچھ نہیں مجھ سے ملے. صبح ہوئی تو رسول اللہ صلی اللہ علیہ وسلم نماز پڑھا کے نکلے، تو کہا ابوبکر 10 آیات تو تیری بیٹی کے لیے آ گئی، اب چاہتا ہے کہ سارا قرآن تمہارے خاندان کے لیے رہ جائے؟ آقا کیا ہوا؟ وہ تو نے رات قسم کھائی ہے کہ میں نے آج کے بعد مستے کو کچھ نہیں دینا، تو قرآن کی رات کو آیات نازل ہو گئی ہے، تو فضل کو کیا ہو گیا ہے؟ تو انہوں نے قسم کھا لی ہے کہ وہ اپنے مال میں سے ان کو نہیں دیں گے. غلطی کی تھی، گناہ کیا تھا، بہت بڑا گناہ کیا تھا، لیکن کہا نہیں، ان کا جو حصہ ہے وہ ان کو دینا پڑے گا. اور گناہگار ہو، آدمی ہو، کیا وہ مسلم ہو یا غیر مسلم ہو، جو رعیت ہے، یہ امیروں اس کا کرائٹیریا وہاں پہ جو بتایا گیا، مسلم اور غیر مسلم نہیں بتایا گیا، امیروں سے لے کر غریبوں تک پہنچا. دوسرا سوال تھا، یہ پہلا ایسا واضح ہو گیا جی؟
جی جی بالکل ہو گیا، بالکل ہو گیا جی.
دوسرا کیا تھا؟
دوسرا دوسرا یہ تھا کہ گورنمنٹ نے اعلان کیا ہے کہ وہ ڈیڈکشن کرے گی زکات کی جو کہ رمضان سے پہلے ہوتی ہے، وہ ایک مہینہ پہلے کرے گی. اس میں سے کچھ لوگ تو ہم اس طرح کرتے ہیں کہ جو اکاؤنٹ میں پیسے ہوتے ہیں ہم نکلوا کے خود ڈسٹریبیوٹ کرنا پسند کرتے ہیں، کہ گورنمنٹ کے اوپر ہم نہیں رہتے. تو کیا اس موقع پہ اگر جب گورنمنٹ نکال لے گی اس میں تو کوئی مذائقہ تو نہیں ہونا چاہیے؟ اس کے بارے میں ذرا کوئی رہنمائی فرما دیں.
اسلام میں زکوٰۃ کا نظام بنیادی طور پر انسان کے فرد کے ہاتھ میں دیتی ہے، اس کو سمجھ لیں بنیادی بات. اسلام نے زکوٰۃ کے اندر اکٹھی کرنے کا حکم دیا ہے، پھر جس جس صوبے کی، جس جس شہر کی، جس جس گاؤں کی جتنی جتنی ضرورت ہوگی وہ نیچے اعمال جو ہوں گے کام کرنے والے لوگ وہ کر کے بتائیں گے، تو یہ اور ان کو غریب امیروں سے لے کر غریبوں تک پہنچ جاتا ہے، یہ نظام ہے جو اسلام نے بنایا. اب ہوا یہ کہ پچھلی حکومتوں کے اندر یہ تھا کہ وہ مال لیتے تھے، لوگوں کا مال زکات خود ہی کاٹ لیتے تھے، پھر اپنے ورکر کے ذریعے اپنی پارٹی کو بہتر لوگوں کے سامنے ثابت کرنے کے لیے مال لوگوں کا ہی ہوتا تھا اور وہ اس پیسے کو لگا دیتے تھے یا اپنے ہی لوگوں کے اندر وہ بانٹ دیتے تھے. ان کی غلطی کی وجہ سے اسلام کے کسی قانون کے اوپر نقص نہیں لایا جا سکتا. ہاں اگر یہ حکومت مال کو لے کر اس بیماری کے اوپر لگانا چاہے تو اس کو پوری اجازت ہے اللہ اس کے رسول کی طرف سے، بے ایمانی نہ کرے، جس کی وجہ سے لوگوں نے خود زکات لے کے تقسیم کرنی شروع کی تھی، اگر اس کا حفاظ کر دے، اس کو دور کر دے کہ وہ اپنے کارکنوں کو نہ دے، پارٹی کو اوپر کرنے کے لیے نہ دے، وہ اپنے ذمہ داری کو سمجھتے ہوئے لوگوں سے لے کر لوگوں پہ لگا دے، تو انشاءاللہ اللہ کے ہاں وہ موجود. اور اس میں جن لوگوں کے پیسے وہاں پہ پڑے ہوئے ہیں انہوں نے جن کی ہر سال ڈیڈکشن ہوتی تھی ہوگی انہیں کی، کیونکہ انہوں نے جنہوں نے کہا ہوا ہے کہ ہماری زکات انہیں کی کاٹی جاتی ہے، اور جو لکھ کے دے دیتے ہیں ہماری زکات نہ کاٹی جائے ان کی میرا خیال ہے نہیں کاٹی جاتی.
جی بالکل ٹھیک، جی بالکل سمجھ آ گئی.
آپ کا سوال ہے جی، اور تو کوئی سوال نہیں تو
ہمیں یہ آپ سے خصوصی طور پر سوال ہے کہ یہ جو آن لائن سسٹم ہے اس میں جو آپ کا گروپ ہے وہی لوگ شامل ہو سکتے ہیں یا گروپ میں نہیں شامل وہ بھی شامل ہو سکتے ہیں؟
سارے 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 سارے
میں نے جو میٹنگ انوائٹ بھیجا ہے وہ آپ دوسروں کو بھی بھیج سکتے ہیں. तो जो भी उसको फॉलो करता है वो आई थिंक तो हमारी इस कॉल में बहुत से अफराद ऐसे हैं कि हमारी क्लास के तालिबे इल्म नहीं है।
ठीक है
ठीक है, दुआ करते हैं। اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم ارزقنا علما نافعا واسعا عميقا اللهم ارزقنا رزقا واسعا حلالا طيبا مباركا عندك اللهم ارزقنا حياة سعادة وموت سعادة اللهم تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم اے اللہ قرآن کو ہمارے دل کی بہار بنا، دل کا سرور بنا، آنکھوں کا نور بنا، غموں کا مداوا بنا، دکھوں کا علاج بنا دے یا اللہ، قرآن حکیم کو ہمارا ساتھی بنا دے، لمحات کا ساتھی، سوچ کا ساتھی، ساری زندگی کا ساتھی بنا دے، وقت عیش کا ساتھی بنا دے، وقت تیش کا بھی ساتھی بنا دے یا اللہ، قرآن حکیم کو ہمارے لیے شفا بنا دے اور قرآن حکیم کو ہمارے لیے شفاعت کرنے والا بنا دے۔ وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا
ہو سکتے ہیں، آپ بہت سے لوگ کر رہے ہیں، آپ کے دائیں طرف ونڈو موجود ہے، وہاں سے آپ بھیج سکتے ہیں، لیکن اچھا چلے آپ علیحدہ سے بھیج دیجیے گا، کوئی واٹس ایپ کر دیجیے گا، شکریہ۔